أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وآل محمد وعجل فرجهم. خب ہماری گفتگو سیرت رسول اللہ پہ ہو رہی تھی اور یہ ایک جائزہ تھا رسول اللہ کے حالات سے پہلے کا، جغرافیائی سیاسی حالات، معاشرہ کیسا تھا، دین کیسا تھا، مذہب ابراہیمی کیا تھے، کون کون سے عقائد ان کے درمیان رہے، حالات کیا تھے، علم کیا تھا، ٹھیک ہے نا؟ کیونکہ ابھی ایک اس میں گفتگو آئے گی انشاءاللہ، آپ سب کہا تھا کہ پڑھ کے آئے ہوں گے تو ریڈنگ کر کے آؤں گا، میں صرف یہاں پہ خلاصتاً عرض کروں گا، ریڈنگ نہیں کروں گا، ٹھیک ہے، تاکہ وقت ہمارا بچ سکے. اچھا بک نہیں ہے، چلیں ٹھیک ہے، انشاءاللہ دعا کریں گے آ جائے گی. جی ہے آپ کے پاس؟ جی اس میں ہے، رسول اللہ کی زندگی سے متعلق ہے، پیج نمبر 28 پہ. یہاں پر ایک اعتراض رسول اللہ پہ یہ ہوتا ہے کہ رسول اللہ نے جو شادیاں کی تھیں وہ حوث پرستی کا نتیجہ تھی. خصوصاً عیسائیوں کی جانب سے یہ اعتراض لگایا گیا ہے کہ سرکار دو جہاں صلی اللہ علیہ وسلم کی شادیاں حوث پرستی کے نتیجہ تھیں، یعنی نعوذ باللہ رسول اللہ کو ایک حوث پرست اور خواہشات سے مغلوب انسان کی حیثیت سے نعوذ باللہ متعارف کرائیں. اور یہ سب جو ہے بہتان، اس کا مدرک جو ہے وہ عیسائی قلمکار ہیں، مصنفین ہیں، اور عیسائیوں کے پیچھے در حقیقت ایک یہودی لابی ہے کہ جو ان عیسائیوں کو بھی چلا رہی ہے، وہ ہے صہیونسٹ در حقیقت، جو پوری دنیا پر برتری کا خواب دیکھ رہے ہیں. کہتے ہیں کہ قرون وسطی میں تصنیف و تالیف کی گئی تھی، کیونکہ عرب کی زبان سے انگریز واقف نہیں تھے، ایک دو انگریزوں نے جو کتابیں لکھ دیں ہمیشہ انہی کی طرف رجوع کیا جاتا تھا. اس بنا پر ایک کتاب دین محمدی کی رد، ٹھیک ہے نا، ایک کتاب لکھی گئی، کسی انگریز نے 15ویں صدی میں کتاب لکھی، اور بعد میں آنے والے جتنے بھی عیسائی مصنفین تھے جنہوں نے دین اسلام کی مخالفت میں یا رسول اللہ کی مخالفت میں کتابیں لکھی، انہوں نے اس کو ایڈریس دیتے ہوئے اس کو اور مرکز نگاہ بنایا کہ جناب فلاں نے کہا ہے، حالانکہ وہ ایک ناقص کتاب تھی اور کامل انداز سے اس میں مطالب کو بیان نہیں کیا گیا تھا، جس کے نام سے ظاہر ہو رہا ہے کہ وہ کتاب درست نہیں تھی. چنانچہ مثال کے طور پر ایک کتاب میں حوالہ دیتے ہیں، یہ کتاب حیات محمد، اس کے مؤلف ہیں ہیگل. وہ کہتے ہیں محمد صلی اللہ علیہ وسلم، نعوذ باللہ، بریکٹ میں کہہ رہا ہوں میں، حوث کے دام میں اسیر تھے. انہوں نے اپنے پیروکاروں کو تو صرف 4 شادیاں کرنے کی اجازت دی، مگر انہوں نے کئی شادیاں کی. اس کا مطلب یہ کہ وہ شخص در حقیقت ظاہری چیز کو دیکھتا ہے، لیکن اس کے پیچھے جو حکمت کار فرما ہے اسے نہیں دیکھتا. اور یہاں پر آج ہم اسی فلسفے کو بیان کریں گے کہ کیا وجہ ہے کہ رسول اللہ نے جو ہے 4 سے زیادہ شادیاں کی، یا ایک وقت میں آپ کی 4 سے زیادہ زوجات تھیں. تو اس کی ایک خاص وجہ یہ ہے کہ نبی کے لیے اللہ تعالیٰ نے بہت سی چیزوں کو واجب کیا تھا جو ہمارے لیے مستحب ہیں، ٹھیک ہے. اس بنا پر ان کے لیے کچھ خاص احکام تھے کہ جن کی اطاعت اور اتباع ان پر لازم و ملزوم تھا. ان کوششوں سے وہ یہ چاہتے تھے کہ رسول اللہ کی سیرت اور صورت کو بگاڑ سکیں، تاکہ جو آپ کا پیغام آفاقی ہے وہ لوگوں کے سامنے پھیل نہ سکے. کیونکہ بہرحال آپ یہ دیکھیں کہ ایک ویب سائٹ ہے نیو بورن، جہاں تک مجھے یاد آ رہا ہے یہی نام ہے، اس میں جتنے بھی غیر مسلم مسلمان ہوتے ہیں ان کے انٹرویوز آپ پڑھیں، کس طرح وہ لوگ جو ہے مسلمان ہوتے ہیں اور آ رہے ہیں. اور آج یورپ میں دوسرا بڑا مذہب عیسائیت کے بعد اسلام ہے، لوگ جوک در جوک اسلام میں داخل ہو رہے ہیں. اس کی کیا وجہ ہے؟ اس کی وجہ وہی حقانیت ہے، وہ تعلیمات ہیں کہ جو سرکار کی وجہ سے ہم تک پہنچی ہیں. ایک طرف تاریخ مصنف آ کے یہ کہتا ہے کہ ایک نوجوان آ کر کئی شادیاں کرتا ہے اور اس کو بنیاد بنا کے کہتا ہے کہ فلاں شخص ہوا ہوس اور خواہشات کا اسیر تھا جس کی وجہ سے شادیاں کی ہے. لیکن اس کا جواب ہم یہ دیتے ہیں کہ سرکار دو جہاں کی پہلی شادی حضرت خدیجہ سلام اللہ علیہ سے ہوئی تھی، उस वक्त आप 25 बरस के थे, जनाब खदीजा तकरीबन 40 बरस की थी, ठीक, और वो खुद दो शादियां पहले कर चुकी थीं और बेवा थीं या मुतल्लका थीं, बहरह दो शादियां हो चुकी थीं उससे पहले। चुनाचा अगर हवा हविस नाउज़ुबिल्लाह, अगर रसूलुल्लाह हवा हविस का शिकार होते तो वो किसी कमसिन जौजा की तलाश में जाते और मसलन उनसे अख्त करते, लेकिन यहाँ पर रसूलुल्लाह अपनी उम्र से 15 साल बड़ी खातून के जानिब जा रहे हैं। अच्छा, यहाँ पे सवाल ही पैदा होता है कि एतराज़ करने वाले क्यों एतराज़ कर रहे हैं, वजह क्या है उनकी? उनकी वजह यह है कि वो दर हकीकत इस्लाम पे हमला करना चाहते हैं और रसूलुल्लाह की सीरत के उन पहलुओं पर के जिनकी हिकमत उन पर वाज़ह नहीं है उसको बुनियाद बनाकर दीन इस्लाम की बुनियादों को ख़राब करना चाहते हैं। लेकिन अगर आप देखें कि रसूलुल्लाह ने अगर मुख्तलिफुल मिजाज ख़वातीन से शादी की है तो मुख्तलिफुल मिजाज ख़वातीन से शादी करना कोई आसान काम नहीं है, वाकई नहीं सब काम है। खूब एक तरफ मिसलन आप अपने घर में देखती होंगी, मसलन एक आपका शौहर है, एक आपका भाई है, एक आपका बाप है, एक आपका देवर है, हर एक की अपनी एक दुनिया है, हर एक का अपना मिजाज है। मसलन अगर आप घर की बड़ी भाभी हैं तो सास ससुर के अलग मसाइल हैं, देवर के अलग मसाइल हैं, जेठ के अलग मसाइल हैं, बच्चों के अलग मसाइल हैं, और ये सबसे बड़ा बच्चा जिसको आपका शौहर कहा जाता है उसका सबसे बड़े मसाइल हैं, ठीक, क्योंकि औरत के लिए जो है सब कुछ पालना बहुत आसान होता है लेकिन सबसे बड़ा बच्चा पालना बहुत मुश्किल होता है। इसी तरह मर्द को देखेंगे, एक मर्द अगर कई औरतों से एक वक्त निकाह में है तो वाकईन मुख्तलिफुल मिजाज ख़वातीन से शादी करना बहुत सख्त है। और फिर रसूलुल्लाह जैसी अजीम हस्ती के जिनके कांधों पर आलमीन के लिए जिम्मेदारी दी गई थी, उनके आदाब व अतवार से मुतालिक गुफ्तगू करना, ये सारी चीज़ें वो हैं कि जिसका मकसद जो है वो सिर्फ ख्वाहिशात की तस्कीन नहीं हो सकता बल्कि इनके पीछे एक हिकमत और फ़लसफ़ा है जिसकी जानिब हमें तवज्जो करनी चाहिए। जॉन पोर्ट कहता है कि वो शख्स जो शहवत का दिलदादा है वो ऐसे माहौल में जहां मुतअद्दिद शादियां करना आम रिवाज हो वो 25 साल तक कोई दूसरी शादी ना करे तो ऐसे शख्स को हम ख्वाहिशात कासी कैसे कह सकते हैं। 25 साल से लेकर 40 साल तक रसूलुल्लाह ने कोई शादी नहीं की, उन आखिरी 10 साल में रसूलुल्लाह ने ज़्यादा शादियां की हैं। अगर आप ख्वाहिश परस्ती का नाउज़ बिल्लाह रसूलुल्लाह पे तोहमत लगाते हैं तो ये कैसे लगाते हैं कि जब दुनियावी लिहाज से वो इस अमर को अंजाम दे सकता था और उसने अंजाम न दिया, और उस हिस्से में कि जब वो 40 क्रॉस कर चुका है, तो यहाँ पर दर हकीकत हम ये नहीं कह सकते, हकीकत ये कि इसके पीछे एक फ़लसफ़ा। अब यहाँ पर मुसन्निफ़ीन आए, इस्लाम के मुबल्लिगीन आए और उन्होंने आकर रसूलुल्लाह की मुख्तलिफ शादियों के इलल व असबाब को बयान किया है। मिसाल के तौर पर जनाब खदीजा सलामुल्लाह अलैहा के इंतकाल के बाद आपने जो शादियाँ की उसमें सौदा सीन वाव दाल है, सौदा आयशा गजिया गैन जे रे जे गजिया हफ्सा उम हबीबा उम सलमा ये सलमा ज़ैनब बिनत जहश, जीम है बड़ी है हलवाई वाली है, जहश ज़ैनब बिनत खजीमा, दो ज़ैनब हैं, ज़ैनब बिनत जहश, ज़ैनब बिनत खजीमा, ज़ेस है खजीमा और आखिर में हे है खजीमा, मैमूना जुवेरिया और सफिया। पहली चीज ये कि जिन लोगों ने इज्जत, पहली जो वजह बयान की गई है कि आखिरी है सफिया, मैमूना जुवेरिया और सफिया, कि जिन लोगों के शौहर का इंतकाल हो गया था अब उनके लिए इज्जत दार जिंदगी गुजारना और ईमान की हिफाजत करना मुश्किल था, और उनके कबीले वाले उन पर शिर्क और कुफर के लिए मजबूर करते थे। मसलन जनाब सौदा रज़ी अल्लाह ताला अन्हा, हफ्शा की हिजरत के बाद उनके शौहर का इंतकाल हो गया। अभी बेचारी बेवा हो गई, लावारिस हो गई। तो उस वक्त जब जनाब खदीजा का इंतकाल हो गया तो फिर आपने जनाब सौदा से निकाह फरमाया। मसलन खदीमा की बेटी ज़ैनब शौहर के इंतकाल के बाद लावारिस हो गई, यानी फ़क्र फाका ने घेर लिया। हालांकि बहुत ज़्यादा सखी और दरिया दिल वाली थी, उम्मुल मसाकीन के लकब से मशहूर थी, यानी मिस्कीनों की दिलजोई करने वाली थी। रसूलल्लाह ने ज़ैनब बिन्त खज़ीमा की इज़्ज़त आबरू की खातिर जो है उनसे शादी की, और रसूलल्लाह की ज़िंदगी में ही जनाब ज़ैनब बिन्त खज़ीमा का इंतकाल हुआ था। उसके बाद आते हैं उम्मे सलामा, सनरसीदा खातून थी और कुछ यतीम आपकी ज़ेरे किफालत थे। उम्मे सलामा साहिब ईमान थी और आखिरी अय्याम तक, बल्कि करबला के वाक़े तक आप जिंदा रही हैं, हयात रही हैं उम्मे सलामा रज़ी अल्लाह ताला अन्हा। दूसरा एक उस जो नुक्ता बयान किया गया है वो ये है कि रसूल अल्लाह ने जाहिलियत की रस्मों को तोड़ने के लिए शादियां की थीं। मसलन ज़ैनब बिन्त जहश रसूल अल्लाह की फूफीजाद बहन थीं, खुद मालदार खातून थीं, और रसूल अल्लाह ने अपने मुंह बोले बेटे ज़ैद बिन हारिसा से उनकी शादी कर दी। लेकिन शादी करने के बाद भी क्या ये मुसलसल कहती थी मैं बड़ा ख़ानदान की हूँ, मैं फ़लाँ हूँ, मैं ये हूँ, मैं वो हूँ, मुसलसल जो है वो ये नोक झोंक चलती रहती थी इनके और इनके शौहर ज़ैद बिन हारिसा जो रसूलल्लाह के मुंह बोले बेटे थे। क्योंकि ख़ुद रसूलल्लाह ने उस अहद जाहिलियत को तोड़ते हुए एक बहुत अमीर और मालदार की शादी एक मुँह बोले बेटे गरीब से कर दी। लिहाजा अब्दुल मुत्तलिब की नवासी थी वो, और ज़ैद ग़ुलाम थे जिनको रसूलल्लाह ने आज़ाद किया था। हर वक्त अपनी बुजुर्गी की गुन गाया करती थी, जिसकी वजह से ताल्लुकात कशीदा होकर नौबत तलाक तक आ गई। पैगाम ने बहुत समझाया जनाब ज़ैनब को, लेकिन वो नहीं माने, तलाक हो गई, तलाक दे दी। अब तलाक के बाद फिर लावारिस हैं। अब रसूल अल्लाह ने फिर अपने ग़ुलाम के बेटे से, यानी अपनी फूफीजाद बहन से दोबारा निकाह किया। उस ज़माने में एक रस्म ये थी कि मुंह बोले बेटे को सगा बेटा समझा जाता था। जैसे आजकल हम लोग भाई बना लेते हैं ना, ये फलां भाई है हमारा, वो हमारे फलां बहन है, और ये भाई बहन जो है वो शरई महदूदियत रखते हैं। होता है कि भाई वो तो हमारा भाई है, भाई जैसे मौलाना नज़रों का पर्दा होना चाहिए, बाकी तो सब ठीक है। होता ही नहीं होता, ये चैटिंग हो रही है, ये जायज़ बनाया भाई, मुँह बोला भाई, और उसके सामने बेपर्दा भी चले जाते हैं, उसके सामने जो है वो मतलब उठने बैठने भी लगते हैं, हंसी मजाक भी करने लगते हैं। उस ज़माने में क्या था, उस मुँह बोले बेटे को क्या समझाया जाता था, उस मुँह बोले बेटे को सगा बेटा समझाया जाता था। अब अगर सगा बेटा समझाया जाता था तो उसकी उसकी बीवी कौन हो गई, बहू हो गई। रसूल ने उस रस्म को तोड़ने के लिए मुखालफत की और उसको क्या किया, अपनी चचाजाद बहन से कि जो उनके मुँह बोले बेटे ज़ैद बिन हारिसा की ज़ौजा थी मुतल्लिका, उनसे शादी की और इस रस्म को तोड़ा। खूब एक और एतराज ये किया गया कि जनाब ज़ैनब जो थी वो बहुत हसीन और जमील थी, लिहाजा रसूलल्लाह उन पर नाउज़ु बिल्लाह फरीफ्ता हुए और उन्होंने उनसे शादी की। तो यहाँ पे हम जवाब ये देते हैं कि अगर रसूलल्लाह को जनाब ज़ैनब के हुस्न से इतना ही लगाव था तो उन्होंने उस वक्त शादी क्यों नहीं की कि जब वो मसलन कवारी थी या उनकी शादी नहीं हुई थी, या मिसाल के तौर पर उनका कोई शौहर नहीं था, उस वक्त करनी चाहिए थी। अब आप ये क्यों कह रहे हैं कि जब वो मुतल्लिका हो गई है, तलाक याफ्ता हो गई है, और फिर मसलन उससे शादी की है। तीसरा नुक्ता जो इस ज़ैल में बयान किया जाता है कि बाद असीरों को आज़ाद कराने के लिए सियासी तौर पर اللہ تعالیٰ کے حکم سے رسول اللہ نے شادیاں کی تھیں، جس میں حضرت جویریہ کی شادی ہے۔ جویریہ کون تھی؟ ایک بہت بڑے قبیلے بنی مستلق، میم سواد توئے لام قاف، مطلق لکھتے ہیں نا، مطلق میم کے بعد سواد لگا دے، مستلق اور لام لگا دے، مطلق مستلق۔ اس قبیلے کے افراد جنگ میں ہار گئے اور اسیر ہو گئے۔ قبیلے کے سردار حارث کی بیٹی جویریہ سے پیغمبر نے عقد فرمایا۔ اب جب مسلمانوں نے دیکھا کہ جنگی قیدی اب رسول اللہ کے رشتہ دار ہو گئے قبیلے والے، تو انہوں نے بہت سے لوگوں کو، 100 گھرانوں کو آزاد کر دیا۔ اس سے کیا ہوا کہ خیر سگالی کا پیغام گیا اس میں، اور بہت سارے لوگ جو ہیں ان کے دل مائل ہوئے۔ چوتھا نقطہ جو بیان کیا گیا ہے وہ یہ ہے کہ رسول اللہ نے جو شادیاں کی تھیں اس سے بڑے قبیلوں کی سازشوں کو ناکام کر دیا۔ مختلف قبیلوں سے رسول اللہ نے بیٹیاں لی، شادی کی، تاکہ ان کی ہمدردیاں جو ہیں وہ حاصل کر سکیں، تاکہ وہ جو سازشیں کر رہے ہیں در پردہ اس کا سدباب کیا جا سکے۔ مثلا ام حبیبہ ابو سفیان کی بیٹی تھی، جانی دشمن تھے ابو سفیان، اس کا پورا خاندان۔ ام حبیبہ کا شوہر حبشہ میں اسلام سے منحرف ہو گیا، عیسائی ہو گیا، انتقال کر گیا، اسلام لایا تھا، اسلام سے منحرف ہوا اور انتقال ہو گیا اس کا۔ ام حبیبہ کو سخت پریشانیوں کا سامنا تھا، کیونکہ وہ خود مسلمان تھے اور ان کا باپ ابو سفیان اسلام کا بدترین دشمن تھا، لہذا انہوں نے اپنی لڑکی کو پناہ نہیں دی، جس سے حضرت ام حبیبہ کے لیے زندگی گزارنا بہت سخت ہو گیا، عرصہ حیات تنگ کر دیا گیا۔ لہذا رسول اللہ نے حضرت ام حبیبہ سے عقد فرمایا تاکہ جو ہے بنو امیہ کی دشمنی کم کریں۔ جناب صفیہ رسول اللہ کی ایک اور زوجہ، قبیلہ بنی نظر، زواد سے، سواد زواد، بنی نظر یا نظر، صفیہ قبیلہ بنی نظر کے سردار حی بن اختب، حیو یا حیو قیوم لکھتے ہیں نا، حی بن اختب، الف خے تو بے کی بیٹی تھی۔ جب یہودی قیدی مسلمانوں میں تقسیم کیے گئے تو پیغمبر اکرم نے صفیہ کی شخصیت کے تحفظ کے لیے ان سے شادی کر لی، اور بنی اسرائیل کے ایک بہت بڑے قبیلے سے رشتہ قائم ہو گیا، یعنی وہاں کی ہمدردیاں مسلمانوں نے حاصل کر لیں۔ میمونہ بنی مخزوم، ایک بہت بڑا قبیلہ تھا نامی گرامی، بنی مخزوم، زے سے ہے، رے زے، مخزوم، 7 ہجری میں رسول اللہ نے ان سے عقد فرمایا، 7 ہجری میں۔ مخزوم، جناب عائشہ کے علاوہ پیغمبر کی تمام ازواج بیوہ تھیں اور شادی شدہ تھیں یا طلاق یافتہ تھیں یا ان کے شوہروں کا انتقال ہو گیا تھا۔ جی جناب خدیجہ، اب دیکھیں اس وقت میرے ہاتھ میں یہ کتاب ہے، میں ابھی اگر وہ تاریخی لحاظ سے لے کر آؤں ساری چیزیں تو پھر وہ گفتگو مزید خشک ہوگی، پھر آپ کہیں گے جو ہے وہ گفتگو خشک ہو رہی ہے، اس لیے میں آج جان بوجھ کے لے کے نہیں آیا کہ میں صرف ریڈنگ کروں گا آج یہاں سے جو اس کا خلاصہ ہے۔ کیا آتی ہے؟ جی جی بالکل، کیا ثابت کرنے جا رہی ہیں؟ اچھا اچھا، جی 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 جی، قرآن سے بھی ہے اور اس کے جی 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 ہاں، قرآن نے یعنی شخصیت کے نام نہیں بتائیں کس کس سے شادی ہوئی ہے. قرآن ایک مجموعی بات کی ہے, ایک قانون کلی دیا ہے. صحیح موجود ہے. میں وہ عرض کر رہا ہوں کہ ایک آدھ شادی کا تذکرہ ہے قرآن کریم میں, باقی یہ ڈیٹیل موجود نہیں ہے. وہ ٹھیک ہے انشاءاللہ, پھر نیکسٹ کلاس میں ہم دیکھیں گے اس کو. جی صحیح, ٹھیک. میں اسی لیے عمدن آج کلاس میں نے تھوڑی سی سلو رکھی ہے, سوال جواب رکھا ہے انشاءاللہ. جی اچھا, ٹھیک ہے انشاءاللہ, اس کو نیکسٹ کلاس میں اس کے بعد ہم دیکھتے ہیں. جی کیونکہ میرے پاس صرف 8 کلاسیں ہیں, آپ کے اصل میں ٹیچر وہ ایران میں ہیں, وہ آئیں گے تو پھر وہ کلاس لیں گے. تو دیکھیں جو مشہور جو بات ہے وہ یہ ہے کہ آپ اس سے پہلے شادی کر چکی تھیں. جی دو شادی ایک شادی کر چکی تھیں, ٹھیک ہے نا. یہ ان کی بیٹیاں تھیں, بعض نے کہا ہے کہ ان کی بہن کی بیٹیاں تھیں جن کو رسول اللہ کی بیٹیاں بعد میں قرار دیا گیا ہے, کیونکہ ان کے گھر میں تربیت پائی تھیں جناب خدیجہ کی, کیونکہ مالدار تھیں. اس وجہ سے ان کی بھانجیوں کو رسول کی بیٹیاں, کیونکہ وہ ماں کہتی تھیں یا ماں کے عنوان سے مشہور تھیں, اس لیے ان کو رسول اللہ کی بیٹیاں کہا گیا ہے. تو انشاءاللہ اس کو آنے والی کلاس میں ہم دیکھیں گے انشاءاللہ. خوب اب آتے ہیں, کتنا ٹائم بچا ہے ہمارے پاس, ایک ہیں 5-7 منٹ ہیں. اب یہاں پہ جو ہے رسول اللہ مبعوث ہوتے ہیں, یعنی ابھی کتاب میں تو انہوں نے نہیں کہا ہے, لیکن رسول اللہ جو ہے اس طریقے سے جو ہے اپنی زندگی کا آغاز کرتے ہیں. اور یہ ہے کہ جب آپ تقریباً 35 برس کے تھے تو خانہ کعبہ کی تعمیر نو کا مسئلہ پیش آیا, تو ولید نے سب سے پہلے خانہ کعبہ کو گرانا شروع کیا, پھر دوسرے آئے, بڑا تفصیلی واقعہ ہے. اور پھر جب وہ دیواریں گرا دی گئیں تو وہ قدم سامنے آ گئے حضرت ابراہیم کے, جس پتھر پر آپ نے کھڑے ہو کر دیوار کعبہ کو اونچا کیا تھا. تو اس کو باہر نکالا گیا. اب جب دیواریں بنائی گئیں اور اس کی تعمیر ہو گئی, تو اب کہا کہ حجر اسود کو لگایا جائے. تو اب اختلاف ہوا کہ جناب کون لگائے گا. تو جب کافی لے دے ہوئی اس مسئلے پر اور کافی اختلاف و نزا ہوا, تو یہ طے پایا کہ جو بھی شخص مسجد الحرام میں سب سے پہلے داخل ہوگا وہ اس کو نافذ کرے گا. چنانچہ 4-5 راتیں اسی طرح گزر گئیں کہ آپس میں گفت و شنید ہو رہی تھی. ابو امیہ نامی شخص نے یہ تجویز پیش کی تھی کہ جو سب سے پہلے داخل ہوگا. خوب اگلی صبح سب انتظار کرنے لگے, سب سے پہلے کون آتا, دیکھا کہ رسول اللہ آ رہے ہیں, سب خوش ہو گئے. کیونکہ اس زمانے میں چونکہ آپ نبی کی حیثیت سے معروف نہیں تھے, آپ نے اعلان نہیں کیا تھا, وہی ظاہر نہیں آئی تھی آپ پر, لہذا سب نے کہا کہ آپ آئیے ہمارے ساتھ, یہ فیصلہ کیجیے. رسول اللہ کا چادر لے کر چادر لائی گئی اور کہا, حجر اسود خود رکھا اور کہا کہ سب ایک ایک قبیلے کا سردار جو ہے وہ کونا پکڑ لے. پھر اگر رسول اللہ کسی ایک سے کہتے تم اٹھاؤ تم رکھو, تو کہا جاتا ہے کہ اس سے بھی اختلاف ہو سکتا تھا. اور یہ بھی ہمیں چیز ملتی ہے کہ اس کو نصب جو ہے وہ معصوم ہی کرتا ہے, اور یہی وجہ کہ رسول اللہ نے اپنے ہاتھوں سے نصب کیا اور سب خوش ہو گئے. اور یہی وجہ ہے کہ امام سجاد جب واپس آئے تھے تو امام محمد ابن حنفیہ نے امامت کا دعویٰ کیا تھا. تو جب امام سجاد نے ان سے کہا کہ آپ جو ہے امامت کا دعویٰ نہ کیجئے, امام میں ہوں, تو انہوں نے کہا کہ گواہی طور پہ کیا کریں. کہا کہ حجر اسود کے پاس چلتے ہیں, حجر اسود جس کی گواہی دے گا اس کی گواہی قبول ہے. دونوں شخصیت حجر اسود کے پاس گئی. امام جانتے تھے کہ ان کا دعویٰ درست نہیں, لیکن پھر بھی ادب احترام اپنے چچا کا لازم تھا امام پر, لہذا دونوں گئے. امام نے کہا آپ بزرگ آپ پہلے دعا کیجیے. انہوں نے کافی دعا کی لیکن حجر اسود سے کوئی آواز نہیں آئی. اسی طرح جب امام تشریف لے گئے, امام نے جیسے ہی کہا, حجر اسود گویا اپنی جگہ سے ہل کے اچھل رہا ہو اس طرح, उसने आवाज़ दी, उसका खुलासा ये था कि मैं गवाही देता हूँ कि आप हुज्जत खुदा और इमाम वक्त हैं इमाम हुसैन अलैहिस्सलाम के बाद। और ये कहा जाता है ये फरिश्ता था कि जिसको अल्लाह ताला ने इंसानों के अमाल को सब्त करने और लिखने के लिए भेजा था। लिहाजा इस्तेलाम कहा जाता है कि जब आप तवाफ़ करते हैं तो अपने हजर अस्वद से अपना तवाफ़ शुरू करते हैं, हजर अस्वद पे ख़त्म करते हैं, और ये कि अपने अकायद को जाकर इसके सामने बयान करें। ये वो लॉकर है अल्लाह ताला का कि जो आपके अकायद को महफूज बना लेगा। आप कहें वहाँ जाकर कि मेरा अकीदा ये है खुदा के बारे में, रसूल के बारे में, इमाम के बारे में, हयात के बारे में, कुरान के बारे में, हयात बाद अज़मर के बारे में, वो उसको महफूज कर लेता है और फिर रोज़ क़यामत उसकी रिकॉर्डिंग आपको सुनाई जाएगी हजर अस्वद की। जी जी गवाही देगा। सही, आप ये मेरा मौजू नहीं है, ये ट्रिक आपको कारवान वाले बताएंगे जो लेके जाते हैं कि कैसे चूमा जाए। खैर, बस इसको यहीं तक रखते हैं। इस ज़मन में कोई सवाल? अच्छा, अब आते हैं वही पर। वही कितना वक्त है? है 3-4 मिनट हैं अभी, इसको तेज़ी से पढ़ लेते हैं। वही क्या है? वही को एक अलग से किताब से मैं डिफ़ाइन कर रहा हूँ। वही अल्लाह का कलाम है कि जो अपने बंदे पर नाज़िल करता है। वही के लुग़वी माना क्या है? लिखना, मकतूब, ख़त, पोशीदा कलाम, धीरे या चुपके से कोई बात कहना, जल्दी तेजी, और हर वो चीज जिसे तहरीर या इशारे से किसी दूसरे तक पहुंचाना मकसूद हो। ये सब वही के माना है, ये लुगवी माना है। मशहूर माना क्या है? वही एक ऐसा मख्फी पैगाम है, वही एक ऐसा मख्फी पैगाम है जो इशारे की तरह तेजी से अंजाम पाता है। इशारे की तरह तेजी से अंजाम पाता है। कुरान करीम में चार माना में इसको बयान किया गया है, जल्दी से लिख लें। पहला माना क्या है? मख्फी इशारा। सूरह मरियम आयत नंबर 11, उसमें अवहा का लफ्ज है। फिर वो अपने मेहराब इबादत से निकल कर अपने कौम के पास आए और उन्हें इशारा किया। फअवहा इलैहिम, अवहा यानी वही से मरद का इशारा करना है कि सुबह शाम अल्लाह की तस्बीह करो। हजरत मरियम और ज़करिया वाला किस्सा है ये, ठीक है। एक चीज़ ये हो गई। दूसरा माना क्या है वही का? फितरी हिदायत। ये तमाम मौजूदात की फितरत में अल्लाह ताला ने खिलकत में रखी है। सूरह नहल आयत नंबर 68-69 कि शहद की मक्खी को अल्लाह ने वही की कि पहाड़ों में घर बनाओ। ये क्या, ये वही क्या है? फअवहा वो अवहा रब्बुका इला नहल, अल्लाह ने वही की। वही की क्या मुराद है? यानी फरिश्ता भेजा? नहीं, फितरी तौर पे उसके अंदर एक प्रोग्राम फीड कर दिया है, ठीक। तीन, इल्हाम या निदाए गैबी। इल्हाम या निदाए गैबी यानी ऐसा पैगाम जिसे इंसान दरियाफ्त करे लेकिन उसके सोर्स या उसके मंबा को नहीं जानता कि कहां से आया ये, किस जगह से पैगाम आ रहा है, किस जगह से आवाज आ रही, नहीं जानता हूं। दरियाफ्त करे लेकिन उसे ही ना पता हो। ये कौन सा है? सूरह ताहा आयत नंबर 37-40 तक। ताहा, वो इद अवहैना इला उम्मिका मा युहा, اے موسیٰ ہم نے آپ کی ماں کی طرف وحی کی، یا وحی سے مراد کیا الہام کیا، ندائے غیبی آئی کہ اپنے بچے کو دریا میں ڈال دو، ٹھیک، اور انہوں نے ڈال بھی دیا، یعنی وہ اطمینان تھا اللہ پر، ٹھیک ہے. اور چوتھا نقطہ کیا ہے، وحی نبوی، یعنی وہی اصطلاحی جو اس وقت وحی کا معنی ہے، جو نبوت کی علامت سمجھی جاتی ہے، کہ جس کا ذکر قرآن میں 70 سے زیادہ مرتبہ ہوا ہے. امام حسن عسکری فرماتے ہیں، بہار الانوار جلد نمبر 18، خداوند عالم نے پیغمبر اکرم کے قلب مبارک کو سب سے افضل اور اہل پایا تو انہیں نبوت کے لیے منتخب کیا. خوب، السلام علیکم ورحمۃ اللہ وبرکاتہ.